यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवाका समस्यालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। 40% अनुमानित क्षयरोग प्रभावित उपचारको दायरामा नआएकाले क्षयरोगीको खोजी चुनौतीपूर्ण रहेको राष्ट्रिय क्षयरोग केन्द्रद्वारा जानकारी। बाँकेको बेतहानीमा ट्याङ्करले ठक्कर दिँदा स्कूलबाट घर फर्कदै गरेका एकै घरका 2 बालकको मृत्यु र इजरायलले गाजामा गरेको आक्रमणमा 41 जनाको ज्यान गयो। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सामाजिक न्याय र समतामूलक समाज निर्माणबाट मात्रै विकास र समृद्धिको उद्देश्य प्राप्त गर्न सकिने बताउनु भएको छ। नेपाल सरकारको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपलब्ध स्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष नेपाल सरकारको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अगाडि बढ़िसकेकाले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सृजना हुने बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनु भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा केही दिन यता राजावादी पक्षधरहरूको गतिविधिप्रति इंगित गर्दै सभापति देउवाले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। नेपाली कांग्रेसले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको पक्षमा प्रतिबद्धता जाहेर गर्दै दृढ़ताका साथ उभिने निर्णय गरेको छ। आज बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले संविधान मार्फत जनताका आवश्यकता, समस्या र महत्वाकांक्षाहरूलाई सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विभिन्न 5 विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू स्वीकृत गरेको छ। बैठकमा प्रतिस्थापन विधेयकका रूपमा आएका सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081, निजीकरण पहिलो संशोधन विधेयक 2081, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विधेयकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको स्वामित्वमा रहेका सार्वजनिक प्रतिष्ठानको व्यवस्थापनमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताको अपेक्षा अनुरूप सरकारका काम कार्यवाहीलाई छिटो छरितो बनाउन प्रचलित कानूनहरू संशोधन गर्न खोजिएको बताउनुभयो। यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले आम जनता र सरकारवालाको आवश्यकता सम्बोधन हुने गरी सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले मुटुरोग, मधुमेह तथा अन्य नसर्ने रोगका बिरामीलाई उपयोगी मानिने औषधीय गुण भएका र पोषणयुक्त खाद्य बालीको विश्व बजारमा माग बढ़िरहेकोले यस्ता जड़ीबुटी र खाद्य बालीको विकासका लागि आगामी बजेट र नीति तथा कार्यक्रममा जोड़ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही चैत्र 13 गते बुधबार दिउँसो 1:15 बस्नेछ। बाँकेको बेतहनीमा ट्याङ्करले ठक्कर दिँदा एलकेजीमा अध्ययनरत दुई बालकको मृत्यु भएको छ। डुडुवा गाउँपालिका वडा नम्बर 2 बेतहनी चोकमा स्कूलबाट पढेर घर फर्कदै गरेका दाजुभाइ स्थानीय बालक विशाल कुमार गोडिया र शिव कुमार गोडियालाई पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता दीपक पातलीले जानकारी दिनुभयो। घटनाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरेका छन् भने बालकलाई ठक्कर दिने ट्याङ्करमा आगजनी गरेका प्रहरीले जनाएको छ। नेपालमा क्षयरोगका 40% बिरामी अझै समाजमा लुकेर बसेकाले उपचारको दायरामा नआएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय क्षयरोग केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डाक्टर श्रीराम तिवारीले नियमित औषधि सेवन गरेमा निको हुने क्षयरोगका करिब 40% अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरू उपचारको दायरामा नआएकाले तिनको खोजी चुनौतीपूर्ण भएको बताउनुभयो। उहाँले अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरू र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिहरूको संख्यामा ठूलो अन्तर रहेको बताउनुभयो। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिमा विवाहका लागि 20 वर्ष उमेर पुग्नुपर्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ। समितिको आजको बैठकमा सांसदहरू नागिना यादव, रंजु कुमारी झा, पूर्ण बहादुर घरती लगायतले विवाह सम्बन्धी हालको व्यवस्था व्यवहारिक नभएकाले संशोधन गरी 18 वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिनुभयो। बैठकमा सांसदहरूको प्रश्नमा गृहमन्त्री रमेश लेखकले बाल विवाह सम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेर सम्बन्धी प्रावधान सुधार गरी जान सकिने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ। विश्व मौसम दिवसका अवसरमा जल तथा ऊर्जा आयोगले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मोबाइल फोनका माध्यमबाट सम्भावित जोखिम घटाउन ग्रामीण भेगसम्म पूर्व सूचना सेवा विस्तार गरिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढ़ाउने अभियानमा संचार जगत लाग्नुपर्ने बताउनु भएको छ। प्रेस चौतारी नेपालको आजदेखि विराटनगरमा शुरू भएको 10 राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले संचार जगतले प्रजातन्त्र स्थापना भएपछि मुलुकमा आएको परिवर्तनका विषयमा जनतामा सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर काम गर्दै आउनुभएका पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो। 3 दिनसम्म चल्ने महाधिवेशनमा प्रेस चौतारीसँग आबद्ध देशभरका पत्रकारहरूको सहभागिता रहेको र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। बाँकेको डुडुवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि योजना निर्माण गरी काम गर्दै आएको छ। गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्धनका लागि योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
पर्यटकीय क्षेत्रहरूको संरक्षण सम्वर्धन र प्रचार प्रसारमा ध्यान दिएको जुडुवा गाउँपालिकाले पिकनिक स्थल र होमस्टेहरूको विकासलाई प्राथमिकता दिएको छ। जुडुवाको वडा नम्बर 1 150 फिट अग्लो भगवान शिवको प्रतिमासँगै त्यस क्षेत्रमा अन्य संरचना निर्माणको काम भइरहेको छ। गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी:
हाम्रो चाहिँ सोच के हो भने जुडुवा गाउँपालिकामा 2-4 ठाउँमा पिकनिक स्पट होमस्टे उदा मान्छेहरू चिसा पानी गाभर जान्छन्। यताका पनि आफ्नो चाहिँ भएका कुराहरूलाई अवलोकन पनि गर्नुहुनेछ र पिकनिकमा रमाइलो पनि गर्न पाउनुहुन्छ। त्यो सोचले हामीले काम गर्यौं।
आन्तरिक पर्यटकलाई आकर्षण गर्न पिकनिक स्पटका साथै अवलोकनको दायरालाई अझ फराकिलो बनाउने सोचले काम गरिएको छ। घुम्न तथा रमाउन जाने आन्तरिक पर्यटकले भौतिक संरचनाको साथै अन्य क्षेत्रलाई अझ व्यवस्थित गर्न गाउँपालिकालाई सुझाव दिएका छन्। नेपालगंजबाट पिकनिकका लागि डुडुवा 5 नानापुर स्थित सिद्धि विनायक लाइन्स पार्क पुग्नु भएकी मनिषा राणा:
नेचर वाइज यो ठाउँ एकदमै राम्रो छ, थोरै ग्रिनरी छ, होइन, पानीको व्यवस्थाहरू सबै छ, तर हल्का व्यवस्थित अलिक फोहोरो हिसाबले हुन्छ। किनभने हुन्छ त्यो पिकनिक खेल्न आउनेहरूले आफैले पनि फोहोर गरिदिएर पनि हुन सक्छ। त्यसलाई हल्का क्लिननेसको म्याटरलाई हेरिदिए भने चाहिँ यो ठाउँ चाहिँ एकदमै राम्रो हुन्छ। अनि गार्डनरी टाइपको बनाइदिए पनि बच्चाहरूको लागि खेल्नलाई स्विङहरू राखिदिने, एक दुईवटा पिङहरू राखिदिए भने
गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न विभिन्न संरचना निर्माण गरेसँगै त्यस क्षेत्रमा विभिन्न चाडपर्वका साथै विदाको दिन आन्तरिक पर्यटकको भीड़ लाग्ने गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार: इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 41 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा भएको हवाई आक्रमणमा हमासका उच्च अधिकारी सलाह अल बर्दाबिल र उनकी श्रीमतीको पनि मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। पहिलो युद्ध विराम लगत्तै इजरायलले शुरू गरेको आक्रमणमा 50,000 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार:
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योगमा 14 घण्टासम्म लोड सेडिङ गर्दा बजारमा महँगी बढ़ेको उद्योगीहरूले दावी गर्नु भएको छ। नेपाल सिमेन्ट उद्योग संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आइतबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर महँगी बढ़ेको बताएका हुन्। स्टील उत्पादक संघका अध्यक्ष शोभाकर नेउपानेले हाल उद्योगमा घोषित रूपमा 12 घण्टा र अघोषित रूपमा 2 घण्टा गरी 14 घण्टा लोड सेडिङ भइरहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले हिउँदमा 24 घण्टामा 12 घण्टा उद्योग बन्द गर्न नसकिने बताउनुभयो। सम्मेलनमा उद्योगीहरूले लोड सेडिङका कारण प्रति किलो 17.33 रुपियाँ लागत बढेको र लोड सेडिङबाट मात्रै 9 रुपियाँ बढी खर्च वृद्धि भएको जानकारी गराउनुभयो। गत हप्ता निरन्तर ओह्रारो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्सेको परिसूचक साताको पहिलो कारोबार दिन आइतबार पनि उच्च अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 54.62 अंकले घटेर 2614.68 बिन्दुमा कायम भएको छ। यस दिन 317 कम्पनीहरूका 1,23,71,280 किता शेयरहरू 6,32,41,00,000 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार:
प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आइतबार लुम्बिनी प्रदेशलाई 131 रनको फराकिलो अन्तरले हराएको छ। आर्मीको यो 7 जित हो। उसले फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। सिद्धार्थ रंगशालामा भएको खेलमा जितको लागि 244 रनको लक्ष्य पछ्याएको थियो। अन्तत अत्यन्त खराब ब्याटिङ प्रदर्शनमा लुम्बिनी 27.1 ओभरमा सबै विकेट गुमाएर 112 रनमा समेटियो। आर्मीको यो 8 खेलमा 7 जित हो। उसले 14 अङ्क बनाएको छ। यो हारसँगै लुम्बिनीको फाइनल पुग्ने सम्भावना सकिएको छ। उसले 8 खेलबाट मात्र 8 अङ्क जोडेको छ। लुम्बिनीको यो 4 हार हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई 31 रनले हराएको छ। जितको लागि 243 रनको विजय लक्ष्य पछ्याएको कोशी प्रदेश 45.1 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 211 रनमा समेटियो। सुदूरपश्चिमको यो तेस्रो जित हो। जितका बावजुद सुदूरपश्चिम फाइनलको दौड़बाट बाहिरिसकेको छ। उसले 8 खेलबाट 6 अङ्क बनाएको छ। कोशीको यो 7 हार हो। उसँग मात्र 2 अङ्क रहेको छ। त्यस्तै एपीएफले गण्डकी प्रदेशलाई 31 रनले हराएको छ। एपीएफको यो जितसँगै अब पीएम कप फाइनलको होडमा 3 विभागीय टोली मात्र रहेका छन्। बाँकी 7 प्रदेश टोलीको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ। स्ट्राटेक ओभल मैदानमा जितको लागि 259 रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश 50 ओभरमा 8 विकेट गुमाउँदै 227 रनमा समेटियो। यो जितमा एपीएफले 7 खेलबाट 10 अङ्क बनाएको छ। गण्डकीको 8 खेलमा यो 7 हार हो।
आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवाका समस्यालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, 40% अनुमानित क्षयरोग प्रभावित उपचारको दायरामा नआएकाले क्षयरोगीको खोजी चुनौतीपूर्ण रहेको राष्ट्रिय क्षयरोग केन्द्रद्वारा जानकारी, बाँकेको बेतहानीमा ट्याङ्करले ठक्कर दिँदा स्कूलबाट घर फर्कदै गरेका एकै घरका दुई बालकको मृत्यु र इजरायलले गाजामा गरेको आक्रमणमा 41 जनाको ज्यान गयो। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।